حیات کے عشق میں، تو نتیجتاً ہم دیکھتے ہیں کہ ڈاکٹر صاحب ہمیں ہر محاذ پہ نظر آتے ہیں لیکن اپنی ذاتی پروجیکشن کے حوالے سے بہت پیچھے.
کیونکہ میری جو پہلی ملاقات ہے آپ ہی کی طرح 75 میں، میں میٹرک میں تھا، تو پہلے الفاظ مجھے ابھی تک ان کے یاد ہیں کہ انسان کو خدا کے لیے کام کرنا چاہیے، یہ ابھی تک مجھے. تو اب میں درخواست کرتا ہوں جناب قبلہ بخاری صاحب سے کہ وہ بھی شہید کی شخصیت کو روشنی ڈال دیجیے.
جی بہت شکریہ بخاری صاحب. بسم اللہ الرحمن الرحیم. ولا تحسبن الذين قتلوا في سبيل الله امواتا بل احياء عند ربهم يرزقون فرحين بما اتاهم الله من فضله ويستبشرون بالذين لم يلحقوا بهم من خلفهم الله خوف عليهم ولا هم يحزنون يستبشرون بنعمة من الله فضل وان الله لا يضيع اجر المؤمنين. سورہ آل عمران کی یہ آیہ مبارکہ ہے 171، جس میں ارشاد رب العزت ہو رہا ہے کہ جو اللہ کی راہ میں قتل کر دیے گئے انہیں مردہ گمان نہ کرو، بل احیاءن بلکہ وہ زندہ ہیں، عند ربہم یرزقون اپنے رب کے ہاں رزق پا رہے ہیں، فارحین بما آتاہم اللہ وہ اپنے رب کی عطاؤں پر اور اس کی نعمتوں پر خوش ہیں، ویستبشرون بالذین لم یلحقوا بہم اور جو ابھی ان سے ملحق نہیں ہو سکے ان کے بارے میں بھی یہ خوشخبری رکھتے ہیں کہ ان کے واسطے بھی نہ خوف ہے اور نہ حزن، وہ اپنے پروردگار کی نعمت، اس کے فضل اور اس کے وعدہ سے خوش ہیں کہ وہ صاحبان ایمان کے اجر کو ضائع نہیں کرتا. تو ڈاکٹر محمد علی نقوی شہید اپنے حساب سے، اپنے مرتبے کے اعتبار سے اس آیہ مجیدہ کے مصداق ہو سکتے ہیں کہ جس میں فرمایا گیا ہے کہ جو شہید ہیں راہ خدا وہ زندہ ہیں اور اللہ ان کے اجر کو ضائع نہیں کرتا. تو یقیناً پاکستان کی سرزمین پر شہید ڈاکٹر محمد علی نقوی جو ہیں ہمارے لیے شہید علامہ سید عارف حسین علیہ حسینی کے بعد ہم سمجھتے ہیں کہ وہ عظیم شہید ہیں کہ جنہوں نے نوجوانوں میں جذبہ حریت پیدا کیا، نوجوانوں میں مذہبی تحریک شروع کی، کالجوں کے جو جوان بچے ہیں ان کو ISO کے پلیٹ فارم پر جمع کیا اور پاکستان کے نوجوانوں میں ایک تبدیلی پیدا کی، اور پھر جب تحریک نفاذ فقہ جعفریہ وجود میں آئی تو اس میں بھی انہوں نے ہراول دستے کا کام انجام دیا، اور 6 جولائی 1980 کو جو ضیاء الحق کے زمانے میں مفتی جعفر حسین اعلی اللہ مقامہ کی قیادت میں جو شیعہ مومنین کا ایک اجتماع ہوا
اسلام آباد میں،
تو اس میں بھی ڈاکٹر محمد علی نقوی اور ان کے ساتھیوں کا بہت اہم رول ہے، اور انہوں نے ہی تمام جو وہاں پر موجود تھے ان کے سامنے جوانوں کو کفن پہنا کر باہر آئے اور کہا کہ ہم آپ کے ساتھ ہیں اور آپ جتنے بھی لوگ ہیں یہ جو جائیں گے سیکریٹریٹ کو گھیرنے کے لیے تو ہم آگے ہیں، اور واقعی انہوں نے یہ کام کر دکھایا اور اس سے ملت میں ایک جذبہ پیدا ہوا. تو ظاہر ہے کہ انسان دنیا میں آتے ہیں چلے جاتے ہیں، لیکن جو اللہ کی راہ میں اللہ کے لیے کام کرتا ہے تو اللہ کا وعدہ ہے کہ پھر اس کے اجر کو ضائع نہیں کرتا. تو یہ وہ شخصیت ہیں کہ جو علماء کے تابع تھی اور علماء کی تربیت میں تھی، اور امام خمینی قدس سرہ کی جب قیادت میں انقلاب اسلامی آیا تو وہاں بھی پہنچے، اور جب جنگ شروع ہو گئی، جنگ تحمیلی جو کہ عراق کی طرف سے صدام ملعون نے مسلط کی تھی، 8 سال تک جنگ رہی، تو چاہتے تھے کہ وہ اس میں حصہ لے، اور گئے وہ اور محاذ پر زخمیوں کی مرہم پٹی اور ان کے لیے یعنی اپنا جو ڈاکٹری ان کا پیشہ تھا اس میں انہوں نے بہت مدد کی, اور پاکستان میں بھی ہم نے دیکھا کہ بہت سارے ادارے انہوں نے کھولے ہوئے تھے, فلاحی ادارے اور اسکول اور کالج, اور لوگوں کی امداد کا سلسلہ انہوں نے بحال کیا ہوا تھا. اور اسی طرح وہ جو جوان کالج اور یونیورسٹی میں پڑھنے والے تھے ان کی وہ حوصلہ افزائی کرتے تھے کہ جائیں اور جا کے حوزہ علمیہ قم میں پڑھیں, تاکہ ایسے افراد بھی معاشرے میں علماء کے لباس میں آئیں جو کہ یعنی کالج اور یونیورسٹی کے بھی پڑھے ہوں اور دینی اور دنیاوی دونوں علم سے مزین ہوں. تو اس سلسلے میں بھی ان کی کافی کاوشیں ہیں, اور الحمدللہ وہ کاوشیں جو ہیں وہ بھی رنگ لائی ہیں. تو شہید جو ہیں انہوں نے ایسا رول ادا کیا ہے پاکستان میں, اگرچہ ان کو ظالموں نے جلدی ہم سے لے لیا, 42-43 سال کی عمر تھی ان کی, کچھ زیادہ عمر نہیں تھی. تو لیکن وہ جو اپنے ہیں وہ شاید دیر سے اس شخصیت کو سمجھے, لیکن وہ جو طاغوت وقت ہے یا ظالمین تو وہ جلدی بھانپ گئے, اور انہوں نے ان کو زیادہ دنیا میں زندہ رہنے کا موقع نہیں دیا. اور یہی جو سپاہی صحابہ, جو سپاہی یزید ہے, جہاں اس نے ہمارے ہزاروں کی تعداد میں ہمارے ڈاکٹر, انجینئر, ماتمی اور آزادار اور انجمنوں کے بانی حضرات ان کو قتل کیا, وہاں یہ شہید ڈاکٹر محمد علی نقوی جیسی شخصیت ہم سے چھین لی. تو ظاہر ہے کہ ان کا خلا ابھی تک پر نہیں ہو سکا. واقعاً اس کے بعد جو آئی ایس او جو تنظیم ہے, البتہ اس کے مقابلے میں بھی اپنوں نے دوسری جعفری فاؤنڈ بنا دی آرگنائزیشن. تو ظاہر ہے کہ اگر اللہ تبارک تعالیٰ اور اس کے لیے کام کیا جائے تو پھر تو اور مسئلہ ہوتا ہے, لیکن اگر جب اپنے عہدے کو بچانے اور اپنی ریاست کی فکر کرنے میں ہو تو پھر چاہے قوموں کی تقسیم کر دی جائے, تنظیمیں اور بنا دی جائیں, تو یہ کام کیا جاتا ہے, اور ہوا یہ کام, اور اس کا خمیازہ بھی ہم بھگت رہے ہیں, ابھی تک بھگت رہے ہیں. تو
کیونکہ آپ کی بات سے مجھے یاد آیا کہ شہادت سے کچھ عرصہ پہلے مجھے کہنے لگے کہ میں نے شاید کوئی کام میں نہیں کر سکا. میں کہنے ڈاکٹر صاحب آپ نے ماشاء اللہ, تو کہتے ہیں میں 42 کا ہو گیا ہوں اور ہماری فکر کے خط کے لوگ 40 سال سے زیادہ وہ نہیں ان کو موقع ملتا, تو شاید میں نے زیادہ کام تو آپ نے بہت کیا ہے. اور دوسرا ان کا جو میں مختصر ان کا جو نزدیک سے میں نے دیکھا ان کو, کہ بہت کم کھایا, بہت کم سوئے, اور کام سب سے زیادہ کیا. مطلب میں نے ان کو دیکھا ہے کہ 24 آور میں ایک دفعہ ہی وہ کھانا, اور 3-4 گھنٹے میکسیمم
جی.
وہ آپ کی اجازت ہو تو کال
جی.
السلام علیکم. تو کام سب سے زیادہ کیا, اور دوسرا یہ تھا کہ اکثر جب کوئی دنیا سے جاتا ہے تو ایک محاورہ استعمال ہوتا ہے کہ یہ خلا. جی آپ کی اجازت
جی.
جی السلام علیکم.
وعلیکم السلام. قبلہ دونوں مولانا حضرات کو بھی سلام.
السلام.
کون میرے بھائی کہاں سے بول رہے ہیں جی؟
میں نقوی بول رہا ہوں جی.
نقوی صاحب جی فرمائیے.
ماشاء اللہ آج ڈاکٹر محمد علی کے یاد میں آج پروگرام منعقد کیا جا رہا ہے.
ہر سال ہوتا ہے جی. نقوی صاحب
میرے بڑے پیارے دوست بھی تھے لاہور میں, اور سب سے بڑی بات ہے کہ سلام ہو ایسی ماؤں کو جو محمد علی جیسے بیٹے پیدا کرتی ہیں, جو نڈار, بے باک, بہادر اور آل محمد پہ اپنی جان قربان کر دینے والا, جذبہ رکھنے والا جوان تھا
جی.
اور جس نے ثابت کر دیا جان دے کے بھی
جی,
کہ ایسے جوان اگر ہماری قوم میں آج بھی پیدا ہوتے رہیں تو ہماری قوم کبھی کسی کے آگے سر نبو نہیں ہو سکتی.
بالکل ٹھیک ہے.
میں ایک چھوٹا سا واقعہ بتاتا ہوں ڈاکٹر محمد علی صاحب کا
جی.
کہ ہمارے یہاں مقامی طور پہ ایک مجلس تھی
جی.
تو مجلس میں وہ چھوٹا سا ایک مکان تھا جہاں پہ مجلس تھی, تو جو بانی تھا اس نے علامہ طالب جوہری جیسے اور بڑے بڑے عالم بلا لیے
جی.
تو بیٹھنے کے لیے جگہ نہیں تھی, تو لوگوں نے نا باہر گلی میں دریاں بچھا لی اور ٹی وی رکھ کے نا دونوں مجلس سننا شروع کر دی
جی.
तो इतनी देर में तकरीबी आए चंद सल्फी
जी,
तो उन्होंने कहा जी यहाँ से उठाएं, हमने नहीं ये करने देना, यहाँ पे मैं बैठने नहीं देना। पुलिस आ गई, पुलिस ने भी कहा जी कि हम ये नहीं करने देंगे। तो हमने कहा जी मजलिस तो होनी होनी है, वो तो किसी सूरत में रुकेगी नहीं
जी।
तो इतनी देर में डॉक्टर मोहम्मद अली को पता चला, तो डॉक्टर साहब आ गए, तो उन्होंने कहा जी क्या हुआ। इतनी देर में एसपी भी आ गया, तो डॉक्टर मोहम्मद अली साहब ने कहा, उसे बुला कहा कि यहाँ मजलिस होगी, मैं खड़ा होता हूँ, मैं देखता हूँ कौन नहीं यहाँ मजलिस होने देता। तो वो कहने लगा जी के फिर पुलिस के तो इसमें नहीं आएगी, आप जाने और वो जाने। उन्होंने कहा तुम चले जाओ यहाँ से, और इससे पहले कि मैं तुम्हारे साथ कोई ऐसा कोई अरबा इस्तेमाल करूं, तुम चले जाओ यहाँ से और मैं देखता हूँ कि कौन यहाँ मजलिस नहीं होने देता। और फिर वहां पे मजलिस हुई शाम तक, और किसी की जरूरत ना थी कि वो आके ऐसे कोई रुकावट पैदा करता। ये ऐसे ऐसे नडार और बहादुर डॉक्टर मोहम्मद अली थे। लेकिन अफसोस ये है कि उस वक्त डॉक्टर मोहम्मद अली जैसे लोग भी थे और लीडर भी आरूफ हुसैनी जैसे थे
जी।
लेकिन आज के दौर में हमें ना वो मोहम्मद अली जैसे नडार बेबाग नौजवान नजर आ रहे हैं, ना कोई लीडर नजर आ रहा है जो हमें हमारी कौम को फिर जगा के अपने पाँव पे खड़ा करे और ये साबित करे कि कल भी डॉक्टर मोहम्मद अली जैसे लोग इस कौम में थे और कल भी आरूफ हुसैनी जैसे लोग थे, तो आज भी होंगे। लेकिन अफसोस के हमें अभी तक कोई ऐसा नजर नहीं आ रहा लीडर जो आरूफ हुसैनी बने, या नौजवान जो है वो डॉक्टर मोहम्मद अली बने। दुआ है कि अल्लाह ताला हमें ऐसे दोबारा ऐसे लोग दे और ऐसे लीडर दें जो हमारी कौम को जनाजे उठाने से रोक ले और जनाजे उठने बंद हो जाए। जब तक ये थे शिया कौम का कोई जनाजा नहीं उठा था, और जब से ये गए हैं जनाजों के पीछे लाइनें लग गई हैं, और हम सिर्फ जनाजे उठाने और उसके अलावा सिर्फ धरने और तीन दिन का सोग मनाने तक ही महदूद होकर रह गए हैं। और ये जनाजे पता नहीं कब तक उठते रहेंगे। अल्लाह करे कि हर हुसैनी मिले और डॉक्टर मोहम्मद अली जैसे मिल जाए और ये जनाजे रुक जाए। थैंक यू जी, मेहरबानी,
बहुत शुक्रिया जी तकवी साहब आपकी कॉल का। तो क्योंकि वो बात हो रही थी कि जब कोई दुनिया से जाता है तो एक मुहावरा था कि ये खिलाफ नहीं हो सकता, तो मैं समझता था कि ये मुहावरा बस ऐसे ही है। लेकिन ये महसूस हुआ डॉक्टर साहब के शहीद के जाने के बाद वाकई कि वो खला जो है उनके जाने से वो नहीं पूर हो सका। कि
ज़ाहिर है कि हर इंसान का अपना एक मकाम और एक चीज़ है, उस शख्सियत का बदल तो मुमकिन नहीं है। मैं समझता हूँ कि अमिताभ डॉक्टर साहब जैसी शख्सियत कम अज़ कम उनका किरदार एक ज़िंदा मौजूद है, नौजवानों के लिए भी है, और बहर हाल हमारी सोसाइटी में एक वाकई एक रोल मॉडल के तौर पर आप ले सकते हैं। अदरवाइज़ ये है कि तारीख़ इस्लाम में बड़े किरदार हैं। वाकई डॉक्टर साहब की तरबियत में भी मैं समझता हूँ कि करबला का एक बहुत बड़ा रोल है। करबला में नौजवानों की एक बड़ी फहरिस्त है जिसमें बड़े दो तीन नाम जो हैं वो हज़रत अली अकबर अलैहिस्सलाम का, हज़रत कासिम का, एक किस अंदाज से उन्होंने इमाम वक्त रहबर वक्त जो वक्त की लीडरशिप थी और जिस पे वाकई जिसकी क़यादत में वो समझते थे कि दीन और दुनिया की सआदत है, तो उस पे वो उन्होंने किया। मैं समझता हूँ डॉक्टर साहब का एक और जो पहलू है वो शहीद बाकर सदर आला मकामहु का एक जुमला है इमाम खुमैनी के बारे में, फरमाया ज़ूब फिल खुमैनी कमा हुआ ज़ाब फिल इस्लाम। खुमैनी में इस तरह डूब जाओ कि जिस तरह वो इस्लाम में डूब गया जी। तो हमें उन शख्सियात में से एक शख्सियत डॉक्टर मोहम्मद अली नज़र आते हैं कि जिसने समझा कि मेरे ज़माने का जो इस वक्त राहबर है उसके औसाफ को उसने दर्क किया, और इसी तरह अपने ख़त्ते में अलामा सैयद आरिफ हुसैन हुसैनी को उन्होंने दर्क किया। तो आज के दौर में भी मसलन फ़र्ज़ करें इस वक्त इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह के जो बाद उनके जानशीन हैं हज़रत आयतुल्लाह ख़ामेनी हाफ़िज़हुल्लाह, तो उनकी शख्सियत भी हम देखते हैं कि अल्हम्दुलिल्लाह सिलसिला जारी है
जी।
यानी बावजूद तमाम तर आंधियों तूफ़ानों के और इन सारी चीज़ों के, तो ये इन लोगों की याद को ताज़ा करने का माना ये है कि हम उस किरदार को ज़िंदा करने की कोशिश करें। अच्छा, अब ये اتنے بڑے رتبے جو ہے وہ مال و دولت سے حاصل نہیں ہوتے، دنیا سے حاصل نہیں ہوتے. ڈاکٹر محمد علی میں علمی طور پہ کون سی کمی تھی؟ ہرگز نہیں. اور اپنے شعبے کے آپ کو پتہ ہے کہ
شہید ہوئے رجسٹرار تھے اس وقت،
جی مطلب اپنے شعبے میں انتہائی وہ ماہر آدمی تھا. اور ڈاکٹر صاحب میں جو ایک خوبی، میں نوجوانوں کے لیے ایک میسیج اس میں موجود ہے، اگرچہ ان کی زندگی ساری میسیج ہی ہے، یہ پہلو ہے کہ انہوں نے اپنی زندگی میں جتنے تنظیمی مذہبی کام کیے ہیں اپنے اس کو نہیں چھوڑا، ٹریڈ کو، پروفیشن کو نہیں چھوڑا. اس پروفیشن میں بھی انہوں نے کمال تک کوشش کی ہے جانے کی. یہ ایک بڑا خوبصورت ہے ان کی زندگی میں، ہمیں ایک چیز نظر آتی ہے کہ یہ نہیں کہ دنیا کے لحاظ سے وہ ایک کمزور سا آدمی تھا، ایک ایسا نہیں ہے. اس کے ساتھ ساتھ اب اتنا بڑا رتبہ ہوتے ہوئے ڈاکٹر صاحب نے اپنی دنیا بھی نہیں بنائی اپنے جد امجد امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی طرح، لہذا اپنے جو پیسہ ان کے ہاتھ میں آیا اپنی تھوڑی بہت ضروریات پوری کرنے کے بعد وہ پیسہ انہوں نے اپنے پاس رہنے نہیں دیا. نتیجتاً ہم دیکھتے ہیں کہ آئمہ کی سیرت پہ بھی انہوں نے عمل کیا ہے. کئی لوگ کہتے ہیں ڈاکٹر صاحب کی شہادت کے بعد کہتے ہیں کہ یہ ہماری کفالت ڈاکٹر صاحب کرتے تھے، کہاں سے کیسے بارہ وہ انہوں نے. تو ایک اور پہلو جو ہے وہ ان کی زندگی کی سادگی ہے، جس کا اشارہ آپ نے بھی کیا ہے،
بہت کم کھایا کم سوئے.
ہاں لیکن یہ ہے کہ عام زندگی میں بھی ڈاکٹر محمد علی کو نہیں آپ دیکھیں گے کوئی رعونت، کوئی ان کے وجود سے کوئی تکبر، ان کے وجود سے کوئی حب دنیا، ان کے وجود سے کوئی ایسی چیز. نتیجتاً اپنے نوجوانوں جو ان کے قریبی تھے ان کی تربیت میں بھی وہ اسی انداز سے.
وہ خاص طور پہ اگر کوئی مطلب چھوٹا بھی آیا کوئی نوجوان تو اٹھ کے ملتے تھے، یہ میں نے ان میں دیکھا.
بہرحال یہ بڑے لوگوں کی ایک خوبی ہے
کہ وہ ہمیشہ
دوسرے انسانوں کو احترام
دیتے تھے. وہ جیسے میں سمجھتا ہوں کہ آپ بھی ان کی شخصیت سے کافی متاثر تھے، کیونکہ آپ اپنی ایجوکیشن کے بعد جہاں تک مجھے معلوم ہے کہ آپ کی جاب بھی تھی، آپ اپنی دنیا میں مگن تھے، لیکن ان شخصیات کی وجہ سے جس میں کہ شہید عارف حسینی، شہید محمد علی نقوی، کہ آپ نے وہ سب اپنا دنیا کا جو نظام تھا اس کو چھوڑ کے آپ گم چلے گئے، تو اس پہ تھوڑا سا آپ.
جی ایسے ہی ہے کہ جب ہم جوانی کے عالم میں تھے تو اس وقت امام خمینی کو دستیاروں کی قیادت میں انقلاب اسلامی آیا، اور پاکستان میں شہید عارف حسین علیہ حسینی کی قیادت تھی، اور نوجوانوں میں جو حضرت یہ ڈاکٹر
شہید،
تو انہی کی شخصیتوں سے متاثر ہوئے اور امتحان دیا جامعہ، ابھی تو جامعہ مصطفیٰ اس وقت وہ اس مرکز جہانی اس کو کہتے تھے، تو وہاں چلے گئے اور خدا کا شکر. تو جہاں دوسروں نے ہماری حوصلہ افزائی کی وہاں ڈاکٹر شہید نے بھی حوصلہ افزائی کی کہ آپ جائیں پڑھنے کے لیے جائیں.
تو کافی تعداد میں نوجوان گئے.
ہاں جی گئے تھے
کافی،
آئی ایس او کے
برادر ثاقب نقوی،
برادر صدور جو ہیں وہ، صدر جو ہیں وہ بھی گئے. تو اصل میں ڈاکٹر شہید جو ہیں وہ چونکہ مقصد جو ہے نا اس پر ان کی نگاہ ہوتی تھی، تو جب کسی شخصیت کی مقصد اور ہدف پر نگاہ ہو تو پھر وہ یہ نہیں کہتا ہے کہ بھی ضرور میرے ہاتھ سے ہی ہے مقصد پورا ہو جائے. اصل معاملہ ہوتا ہے کہ کسی کے ہاتھ سے بھی ہو جائے وہ نیکی کام ہو جانا چاہیے، چونکہ وہ کام عزیز ہوتا ہے. لیکن جب اگر انسان کو اپنی شخصیت زیادہ عزیز ہوتی ہے تو پھر ہوتا ہے کہ بھی اگر میں اس میں ہوں تو پھر تو یہ ٹھیک ہے، نیکی کا کام ہے، لیکن اگر میں اس میں نہیں ہوں تو پھر یہ نیکی کا کام نہیں. ایسا نہیں تھا، بلکہ وہ خود کو گمنام ہی رکھتے تھے، اور بڑے بڑے کام ملت جعفریہ کے لیے انہوں نے کیے. اور ان کی زندگی میں ملتا ہے کہ جب وہ یہ بنی ہے آئی ایس او کی تنظیم، تو اس میں انہوں نے کہا کہ میرے لیے
اجازت ہو تو کال. السلام علیکم.
جی وعلیکم السلام رحمۃ اللہ وبرکاتہ تینوں بھائیوں کو. السلام علیکم محمد علی سے بول رہا ہوں.
جی بھائی محمد علی، کیا کہنا چاہیں گے آپ؟
ہاں जब शहीदों को देखते हैं तो फिर क्या कहना भाई, हम तो उनके लिए, हम उनका क्या कहते हैं, जिक्र सुनते हैं, नाम सुनते हैं, उनके कारनामे सुनते हैं, तो यही है उनको अपना। तो आपको पता है शहादत का रुतबा तो सबको पता है, मैं क्या कहूँ उसके ऊपर, आलम दीन आपके पास बैठे हुए हैं। तो मैं ये कहना चाहता था कि मसला ये है कि शहादतों का सिलसिला बहुत फैल चुका है, इसके इसके ऊपर अभी आप आज तक हमने सोचा नहीं कि इसको किस तरह अब हम बंद करें या इससे बचा जाए अपोर्शन अपना। उसके लिए तो मैं तो यही आपसे कहूंगा, आप ना नफीसा बैठे हुए हैं, आपके पास बैठे हुए हैं
जी,
कि अगर लंदन में जहां जहां के भी जितना डॉक्टर मोहम्मद अली साहब थे या कोई और थे, इन लोगों को मुझे तो चाहिए कि यहां पे अगर लंदन में आ जाए, अगर चाहे पाकिस्तान में भी हैं, कुछ भी हैं, जो जितने भी थिंक टैंक हैं, क्योंकि ये अगर एक शहादत होता है इसका मतलब होता है कि वो काफी लोगों की रहनुमाई जो है ना उससे महरूम हो जाते हैं लोग
जी।
तो बेहतर यही है कि अगर हमने फ्यूचर में सोचना है तो फ्यूचर में यही है कि लंदन में अगर जहां जहां पे इस तरह के इनकलाबी या जो कौम को आगे लेके जाना चाहते हैं, अगर लोग जहां भी बैठे हुए हैं तो वो एक जगह पे इकट्ठे हो जाएं और यहां से बैठ के उसको कमांड करें। इसी तरह आयतुल्लाह खुमैनी साहब का आपको पता है साहब, वो इराक गए, मुख्तलिफ फ्रांस में गए, फिरते रहे, उनका मकसद यही था कि किसी तरीके से मैं इनसे बच बचा के इस इनकलाब को जो है ना मैं इसको इसके मंतक का पहुंचा दूं, और उन्होंने रब ताला ने उनका साथ दिया
जी।
तो अब आपकी क्यादत, आपको सोचना चाहिए बैठ के, खासतौर पर अपना नफीसा बैठे हुए हैं, कि अगर इस तरह के लोग पाकिस्तान में हैं, किसी भी जगह बैठे हुए हैं, उन सब से रब्ता करें और उनको कहें कि उनको लंदन में अगर रुख करते हैं और यहां से बैठ के या तो अंडरग्राउंड चले जाएं, क्योंकि ये जो हालात इस वक्त वर्ल्ड के फैले हुए हैं ना, ये इतने गंदे हालात हो चुके हैं कि इन 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 दरिंदों को यही नहीं पता कि एक जान जो है ना अपना उसके उसके लेने से उसका खानदान कौम तबाह बर्बादी की तरफ चली जाती है।
सही बात।
तो अब हमें स्टेप लेना पड़ेगा, बात नहीं टेलीफोन के ऊपर बात नहीं, आज ही रात को सोचना पड़ेगा कि जो लोग फैले हुए हैं और जिनकी जानें बहुत कीमती हैं, उनको वहां से निकाल के लंदन के प्लेटफॉर्म पे ला के उनको इकट्ठा कर दिया जाए या उनको कह दिया जाए कि आप अंडरग्राउंड चले जाएं, फादर टाइम भी नहीं। यही है शहादतों का रुकना है। अगर इंशाल्लाह ताला टाइम जब आपका कोई और आएगा उसके अंदर ऐसी तजावीज देंगे कि जिससे हम आगे की तरफ जाएंगे और इन चीजों से हम बच सकेंगे, नहीं तो दुश्मन तो बहुत ताकतवर है इस वक्त। उससे बचने का तरीका यही है कि आयतुल्लाह खुमैनी साहब ने जिस तरीके से अपनी स्ट्रेटजी बनाई थी उसी तरीके से हमको चलना पड़ेगा, नहीं तो ये तो हमको ढूंढ ढूंढ के जो है अपना, चाहे वो अहले तशी मेरा भाई है, चाहे अहले सुन्नत वाल जमात है, वो ढूंढ रहे हैं हमको, तो हमको बचना पड़ेगा। इंशाल्लाह ताला रब का भी यही हुक्म है कि सबसे पहले अपनी जान की हिफाजत करो, तो हमें सोचना पड़ेगा। आपकी नजर में आपके पास लिस्ट होगी कि जहां जहां पे इंकलाबी बैठे हुए हैं, जो जो जिन लोगों ने आगे काम करना है कम्युनिटी के लिए, तो हम लंदन में बैठे हुए हैं तो उनको इधर ही बुला लें, तो आपकी बड़ी मेहरबानी
होगी। बहुत शुक्रिया, थैंक यू वेरी मच भाई मोहम्मद अली आपका।
शहीदों को फिर एक दफा फिर सलाम मोहम्मद अली का। थैंक यू वेरी मच टाइम देने
का। किबगा शहादत से कुछ अरसा पहले मैंने भी एक मरतबा दरख्वास्त की कि कुछ हालात अच्छे नहीं है, तो आप कुछ अरसे के लिए, तो मुझे कहने लगे कि तुम चाहते हो कि मैं फरार करूं यहाँ से, ये नहीं हो सकता, मैं यहाँ से बिल्कुल नहीं जाऊँगा, इसी अपनी कौम में रहूँगा और यहाँ रह के ही मैंने मैंने काम करना है। आपकी इजाज़त है जी। जनाब
जी, तो हम अर्ज़ कर रहे थे कि उन्होंने कहा कि मुझे जो है ऑफिस सेक्रेटरी की जगह पहले दी जाए ताकि मैं मरकजी दफ्तर में राबता सेक्रेटरी रहूं, राबता करूं, चूँकि इससे लोगों में जो ऑफिस सेक्रेटरी होता है वो सही माना में रीढ़ की हड्डी होती है किसी तंजीम की, तो मुझे ऑफिस सेक्रेटरी का ओहदा दिया जाए।
आपकी जान जी हो तो कौन जी। सलाम अलैकुम। सलाम अलैकुम।
सलाम अलैकुम
जी, कौन मेरे भाई कहाँ से बोलते हैं जी?
भैया लंदन से बात करूँ, दानियाल।
दानियाल जी, फरमाइए क्या कहना चाहेंगे आप?
सलाम अलैकुम।
अलैकुम सलाम।
और मौलाना साहब को सलाम।
अलैकुम सलाम।
डॉक्टर साहब का दो के रेफरेंस दो बातें कहना चाहता हूँ मैं
जी।
डॉक्टर मोहम्मद नकवी साहब के पहला तो इनका वाक्य था जब रानी जायरी वो हजरत को सऊदी अरब में इन्होंने जुल्म करा था, सऊदी गवर्नमेंट ने उन लाठियां मारी थी
जी,
इत्तेजाज करने
शहीद किए थे 400
आदमी जी,
400 बंदे शहीद किए थे। इसके नेक्स्ट ईयर डॉक्टर साहब ने वहाँ पे इत्तेजाज किया था
जी,
जिसपे डॉक्टर साहब को भी उन्होंने गिरफ्तार कर लिया था
जी।
और लेकिन डॉक्टर फिर हमने लाहौर में यानी मुजाहरा वगैरह किया था डॉक्टर साहब को के लिए हुआ था मुजाहरा
जी।
और दूसरी चीज़ ये है कि जहाँ पे डॉक्टर साहब का जिक्र आता है उनके साथ उनके जो शहीद हैं शहीद तकी हैदर
जी
उनका जिक्र भी आता है
जी,
कि डॉक्टर साहब ने तकी हैदर को कहा था कि मेरी जिंदगी जो है वो खतरे में, तुम मुझे छोड़ दो
जी।
उस जवान ने ये कहा कि मैं डॉक्टर साहब कभी नहीं छोड़ूंगा
ठीक, सही बात।
आखिरी आखिरी वक्त तक
जी
वो डॉक्टर साहब के साथ ही रहा शहीद तकी हैदर,
बिल्कुल सही।
तो इन दोनों शहीदों को जो है हमारा सलाम है और मेरी तरफ अस्सलाम वालेकुम
जी, बहुत शुक्रिया, बहुत मेहरबानी आपकी
जी। तो डॉक्टर साहब जो हैं वो अपने मकसद और हदफ को हासिल करने के लिए जदोजहद करते रहे, और जब उन्होंने हलफ भी उठाया ISO के सदर के हैसियत से तो उन्होंने कहा ये हलफ जो है एक साल के लिए नहीं है बल्कि पूरी ज़िंदगी के लिए है।
तो जी अस्सलाम वालेकुम
जी। अस्सलाम वालेकुम जनाब,
कौन मेरे भाई कहाँ से बोलते हैं
जी? मैं आमिर अब्बास बोल रहा हूँ लंदन से।
जी आमिर भाई, क्या कहना चाहेंगे आप?
जी मौलाना फिदा हुसैन साहब को भी सलाम अर्ज करता हूँ और आगा नजम भाई को भी।
वालेकुम
सलाम। हम तो भाई कहते हैं नजम भाई को, मौलाना नहीं कहते हैं।
वालेकुम सलाम।
उनको भी सलाम अर्ज करता हूँ।
वालेकुम सलाम।
और इन सालों सबके साथ पुरानी यादें हैं, मैं डेरा इस्माइल खान से हूँ, आप मुझे जानते होंगे
जी, बिल्कुल जानते हैं।
बुखारी साहब
जी बिल्कुल जनाब।
तो आज खिदमत ये है
जी
कि डॉक्टर शहीद मोहम्मद अली नकवी
जी,
कहाँ से शुरू करूँ और कहाँ से ख़त्म करूँ
जी,
और अपने आंसुओं को जब्त करके बहरहाल कॉल कर रहा हूँ
जी।
डॉक्टर शहीद के साथ जितने भी ISO के दोस्त हैं जिन्होंने 1980 से और 79 से ISO ज्वाइन की थी
जी,
और बाद में डॉक्टर शहीद की शहादत तक उनके साथ रहे, साथी बने रहे
जी,
उन्होंने वो हम सब के उस्ताद थे, टीचर थे
जी,
और उन्होंने जितने भी ISO के दोस्त हैं हजारों की तादाद में
जी,
उन सब की और जो मिल्लत जाफरिया की तंजीम पासबान बनी थी
जी,
उन सब की तरबियत ज़हनी अखलाकी किरदार की तरबियत डॉक्टर शहीद ने की
जी,
और डॉक्टर शहीद की शख्सियत से मुतासिर होकर हजारों नौजवानों ने मुल्क के तूर अर्ज से वो देखते थे उनका चेहरा, शहीद हुसैनी का चेहरा या फिर डॉक्टर शहीद का चेहरा
जी।
तो फिर उनकी जब बातें सुनते थे, उनका जब लेक्चर सुनते थे, तो दोस्त जो है वो इस तरफ मायल हो जाते थे कि यार कोई ऐसी सूरत भी है कि हम दुनियावी कामों को छोड़ के, घरेलू जिंदगी को छोड़ के, दीन की खातिर और मिल्लत इस्लामिया की खातिर, मिल्लत जाफरे की खातिर भी हमें जो है वो काम करना चाहिए, चाहे किसी स्टेज पर भी हो हमें काम करना चाहिए
इंशाअल्लाह।
तो डॉक्टर शहीद जो है क्वेटा से लेकर गिलगत बल्तिस्तान से लेकर कराची से लेकर पारा चनार से लेकर, वो उनका एक दिन ऑफ होता था तो गाड़ी में बैठते थे, दोस्त साथ, पोस्टर साथ और रंग का डिब्बा साथ, रास्ते में वॉल चॉकिंग करते हुए गए, स्टिकर बैनर तकसीम करते हुए गए, पोस्टर लगाते हुए गए, और वो उनकी जो गाड़ी होती थी वो एक तरबियत गाह होती थी
जी।
रास्ते में जैसे नमाज का टाइम हुआ गाड़ी खड़ी कर दी, अहले सुन्नत वल जमात की मस्जिद होती थी, अंदर डॉक्टर साहब दोस्तों के साथ जाके नमाज पढ़ना शुरू कर देते थे
जी।
और इत्तेहाद बैनुल मुस्लिमीन के दाई और वो पहले शख्स थे जिन्होंने पाकिस्तान में कॉन्फ्रेंसें करवाई इत्तेहाद बैनुल मुस्लिमीन पर
जी,
और कश्मीर की आजादी के लिए उन्होंने कॉन्फ्रेंसें करवाई
जी।
जैसे मौलाना साहब फरमा रहे थे कि वो ऐसी शख्सियत थे कि अपने सामने खुद नहीं आते थे, हमें वो इंटरनेशनल कश्मीर कॉन्फ्रेंस याद है जो उन्होंने मैरियट होटल इस्लामाबाद में कराई डॉक्टर शहीद मोहम्मद अली नकवी ने, जिसमें हिजबुल्ला लबनान के
आगा अब्बास मूसवी शहीद ने भी शिरकत की थी उस जमाने में उस कश्मीर कॉन्फ्रेंस में, जो कि डॉक्टर शहीद जो कि शहीद आरिफ हुसैन हुसैनी का जमाना था उस वक्त, और वो जबरदस्त कॉन्फ्रेंस थी, एक इंटरनेशनल कॉन्फ्रेंस थी कश्मीर के कॉन्फ्रेंस। डॉक्टर शहीद ने जो है तहरीक में और आईएसओ में एक ऐसी रूह फूंक दी थी कि हम सिर्फ जो है वो उसके गिर्द ना घूमे, सिर्फ आजादारी के गिर्द और सिर्फ मजलिस और मातम के गिर्द ना घूमे, शियत शियत का मकाम जो है उन्होंने इंट्रोड्यूस कराया पूरे पाकिस्तान में, और आईएसओ के दोस्तों को उन्होंने कहा कि आप इस दायरे से निकल के आप इंसानियत के लिए काम करें,
बहुत अच्छा।
आप इस्लाम के लिए काम करें, आप सियासियत के लिए काम करें। डॉक्टर
अच्छा।
शहीद ने बहुत सारी जहद इंट्रोड्यूस कराई मिल्लत जाफरिया में, वो पीछे रहते हुए एक रीढ़ की हड्डी थे उस वक्त के जो कायद थे हमारे मौलाना साजिद नकवी साहब, उन्होंने कहा था उनकी जनाजे के ऊपर कि हमारी कमर आज टूट गई है।
सही बात, बिल्कुल।
तो आज खिदमत यह है कि आज अगर शहीद होते डॉक्टर मोहम्मद अली नकवी तो जो कौम में तफरका पैदा हो गया था, कम अज कम मैं दावे से कह सकता हूँ वो तफरका ना होता उनकी शख्सियत की वजह से।
बहुत शुक्रिया अमर भाई आपका कॉल करने का और बात करने का, क्योंकि कंट्रोल रूम से कहा जा रहा है कि उनकी ज़िंदगी पे एक डॉक्यूमेंट्री भी बनाई हुई है, तो इसलिए कोई बाद में 10 मिनट का वो होगा डॉक्यूमेंट्री फिल्म। तो अच्छा ठीक है, तो इंशाल्लाह आप अभी कुछ देर के बाद डॉक्यूमेंट्री फिल्म देखेंगे, तो मैं हदायत टीवी की तरफ से बहुत शुक्रगुजार हूँ जनाब मौलाना सैयद फिदा हुसैन बुखारी साहब का और जनाब सैयद नजमुल हसन तकवी साहब का कि वो यहाँ पे तशरीफ़ लाए और इस प्रोग्राम में उन्होंने शिरकत की। तो इसके साथ ही मैं आपका मेज़बान कैसर बुखारी आपसे इजाज़त चाहता हूँ, इंशाल्लाह फिर दोबारा मुलाकात होगी। खुदा हाफ़िज़।
ابتدائے آفرینش سے آج تک اس نظام مشیت خداوندی کا یہ دستور رہا ہے کہ ہر دور میں ایسی ہمہ جہت پر اثر و جید شخصیات صفحہ ہستی پر ابھرتی ہیں جو اذہان کے رخ کو حقیقت مقصدیت اور خشیت الہی کی طرف موڑ دیتی ہیں۔ ایسی شخصیات علم و آگہی کے اس منصب پر فائز ہوتی ہیں کہ جہاں ان پر عرفانیت کے اسرار تہ 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 منکشف ہوتے جاتے ہیں، جو آخر کار اس انقلابی فکر اور سوچ کو جنم دیتے ہیں کہ جس کا بہاؤ اس دور کی سامراجی طاقتوں کو متنزل ہونے پر مجبور کر دیتا ہے۔ ایسی ہی بصیرت حسینی رکھنے والے اصحاب انقلاب استقلال میں سے ایک ڈاکٹر محمد علی نقوی بھی ہیں۔ ڈاکٹر صاحب معراج انسانیت کے ان علم برداروں میں سے ہیں جنہوں نے فکر حسینی کو عملی زندگی میں ڈالا اور ایک ایسی جہد مسلسل کی داغ بیل ڈالی جو اس خطے کے نوجوانان کے رگ و پے میں شوق انقلاب اور ذوق معرفت بن کر صلاحیت کر چکی ہے۔ اس ایک چراغ سے کئی دیے منور ہو چکے ہیں اور تیرگی زمانہ کی بے خونی کا یہ سلسلہ آج بھی جاری ہے۔ ہر عہد میں طاغوتی قوتوں کے خلاف کسی نہ کسی مرد حق نے آواز ضرور اٹھائی، ہر دور کے یزید کو کسی حسینی عزم کے سامنے ہمیشہ شکست ہوئی، ہر انقلاب خون شبیر سے سینچا گیا، ہر معرکہ کسی مرد آہن کی قربانی کی داستان بنا، انہی جانثاروں میں سے ایک نام ہے ڈاکٹر محمد علی نقوی۔ ڈاکٹر محمد علی نقوی نام ہے ایک درسگاہ کا جس کا نصاب مودت اہل بیت ہے، یہ نام ہے ایک سوچ کا جس کا محور فکر علی ہے، یہ نام ہے ایک تحریک کا جس کی منزل ظہور امام زمانہ علیہ السلام ہے، یہ ایک جنگ ہے استعمار کے خلاف، طاغوتی قوتوں کے خلاف، باطل کے خلاف، شیطان بزرگ امریکہ کے خلاف اور اولاد شیطان بزرگ اسرائیل کے خلاف،
یعنی یہ نام ہے ایک جستجو کا، ایک آگہی کا، معرفت کا، احتجاج کا، اور یہ سفر ہے نور ہدایت کی ترویج و معراج کا۔ ڈاکٹر محمد علی نقوی 28 ستمبر سن 1952 کو شہر لاہور کے محلہ علی رضا آباد میں اس عالم خس و خاشات کے پردے پر جلوہ افروز ہوئے۔ آغوش مادر سے ہی آپ درسگاہ علوم آل محمد کے گنجائے گرام آیا سے مستفیض رہے۔ عرصہ 6 سال نجف اشرف اور کربلا کی بوئے علی و حسنین و ائمہ طاہرین میں رچی بسی نسیم عرفان کا شرف انجذاب حاصل کرنے کے بعد دنیاوی علوم کی منازل طے کرتے ہوئے یہ پسر جانثار آخر کار ہزاروں سے سکتے اجسام اذہان کے لیے دست شفا بن کر فارغ التحصیل ہوا۔ اٹھائیس ستمبر 1952 کی صبح لاہور کے علاقے رضا آباد میں ایک ایسے فرزند زہرا نے آنکھ کھولی جو شکم مادر سے جستجو اور آگہی وراثت میں لے کر آیا۔ جید عالم دین مولانا صفدر حسین نجفی نے اس معصوم بچے کے ستاروں کو دیکھتے ہوئے کائنات کے دو قطب نماؤں کے نام اس شخصیت سے منسوب کر دیے اور راہ حق کا یہ مجاہد محمد علی پکارا گیا۔ زندگی کے ابتدائی سال نجف اشرف میں گزارے جہاں ان کے والد سید مولانا امیر حسین نقوی مقیم تھے۔ محمد علی نقوی نے نجف کی سلونی سلونی کی فضا میں بولنا سیکھا اور راہبر حق کی زمین کربلا میں چلنا سیکھا۔ یہی وجہ تھی کہ ان کے قول و فعل میں بوئے علی و حسین رچی بسی۔ ایک موقع پر ڈاکٹر صاحب نے طلبہ سے خطاب کرتے ہوئے علم کو ذریعہ آگہی قرار دیا اور فرمایا،
اس کی بیسس کو، اس کی بنیاد کو ہم کم سمجھنے کی کوشش کرتے ہیں اور نتیجہ ہے کہ ہم اس میدان میں کم آگے بڑھ چکے ہیں۔ آپ ان دو لفظوں کو نظر ملائیے گا، ایک ہے علم اور ایک ہے تعلیم۔ اس میں فرق ہے۔ علم آگاہی کو کہتے ہیں اور یہ ہر شخص ہر مرحلے میں کسی نہ کسی طریقے سے حاصل کر رہا ہے، چاہے وہ مزدور ہو، چاہے وہ گھر بیٹھا ہو، سفر میں ہو، وہ آگاہی حاصل کر رہا ہے ہر صورت میں۔ وہ کسی نظام کا محتاج نہیں ہے، یہ ہے علم آگاہی۔ تعلیم کیا ہے؟
ڈاکٹر صاحب کی علمی بصیرت کا اندازہ اس کتب خانے سے لگایا جا سکتا ہے جو کہ ان کے گھر کا ایک اہم حصہ تھا، اور شاید ہی کوئی ایسی کتاب ہو جو ان کی نظر سے نہ گزری ہو۔ یہی وجہ ہے کہ علم و ادب کی ہر محفل کی زینت ہے۔ وہ ایک باعمل مقرر ہونے کے ساتھ ساتھ ایک اچھے منتظم، گھوڑ سوار اور تیراک بھی تھے۔ ان کے نزدیک دماغی تندرستی کے لیے جسمانی صحت بہت ضروری تھی، اور یہی وہ نوجوانوں سے توقع کرتے تھے۔
ڈاکٹر صاحب کی دور اندیشی کا یہ عالم تھا کہ وہ شاہ ایران کے زمانے سے ہی مردہ باد امریکہ کا نعرہ بلند کرتے رہے اور پھر انقلاب ایران کے سب سے بڑے دائی بنے اور 1985 میں شیطان بزرگ امریکہ کے خلاف احتجاج کرتے ہوئے اسیر حرم کہلائے۔ سامرہ میں آج ان کے جد امجد امام نقی علیہ السلام اور امام حسن عسکری علیہ السلام کے روزہ مبارک کی شہادت ڈاکٹر صاحب کی امریکہ و سامراج دشمنی و احتجاج پر دلیل ہے۔ ڈاکٹر صاحب کی زندگی کا ہر رخ مشعل راہ ہے۔ انسانی ہمدردی کا یہ عالم تھا کہ ایران عراق جنگ کے دوران زخمیوں کے علاج کی خاطر کافی عرصہ دک و دک صحرا میں بارڈر پر گزارا۔ اس کے علاوہ پاکستان میں ہلال احمر کے ادارے کے ساتھ افغان جنگ میں بھی اہم کردار ادا کیا۔ زینبیہ ہاسپٹل لاہور میں بھی ڈاکٹر صاحب نے خدمات انجام دیا۔ صحت کے شعبے کے ساتھ ساتھ تعلیم کے شعبے میں بھی ان کے خدمات اپنی مثال آپ ہیں۔ المصطفیٰ اسکول کی بنیاد اور کئی مستحق طلبہ کے لیے وظائف کا بندوبست کیا۔ سربلندی مذہب اسلام، اتحاد بین المسلمین اور محافظت ارض وطن کی راہ پرخار پر چلنے والے صدیوں سے اہل کفر اور جہل خرد سے نمرد آزما ہوتے آئے ہیں اور اس راہ حق کے مجاہد ڈاکٹر محمد علی نقوی تمام عمر سینہ معصوم میں آرزو شہادت کی لو دہکائے رہے ہیں۔ اپنے مقصد حیات یعنی اطاعت خداوندی اور اتباع رسول و شیر خدا کی نشر و اشاعت و تبلیغ، خدمت انسانیت اور تنظیم محبان علی و حسنین کے حصول کی تگ و دو کی معراج ڈاکٹر صاحب کے نزدیک شہادت قرار پائی۔ ڈاکٹر محمد علی نقوی اکثر کہا کرتے تھے کہ شاید خدا کو میرا کوئی عمل ابھی تک پسند نہیں آیا، یہی وجہ ہے کہ 42 برس بیت گئے اور ابھی تک مجھے شہادت نصیب نہیں ہوئی۔ اور پھر ایک روز خدا نے اس بندہ پرور کو اپنے دیدار کی خاطر اس دنیا سے اٹھا کر اپنے پاس بلا لیا۔ اپنے دور زندگی میں بہر صورت حق کے لیے متحرک رہنے کے بعد رحمت خداوندی نے ڈاکٹر نقوی کو 7 مارچ 1995 کو منصب شہادت پر فائز کیا اور ان کی شروع کردہ تحریک کو ابدی جلا بخش دی۔ ڈاکٹر محمد علی نقوی نے شہید کا درجہ سربلند پا کر نہ صرف حیات دوام حاصل کی بلکہ امت مسلمین کے لیے عشق حقیقی کی راہ میں لافانی مشعل راہ منور کر دی۔ شہید ڈاکٹر محمد علی نقوی کے وصیت نامے سے اقتباس۔ بسم رب الشہداء۔ موت کی جانب سفر تیزی سے ہو رہا ہے، کئی ایسے مواقع دیکھنے میں نصیب ہوئے ہیں جو انسان کے لیے عبرت کا کام دیتے ہیں، مگر افسوس کہ وہ سبق حاصل نہ کر سکا جو دوسروں کو کہتا رہا۔ بالآخر وہ وقت آن پہنچا، کاش موت سے نہ بھاگے ہوتے، کاش لشکر خمینی میں شمولیت اختیار کی تو شاید ان پاک و پاکیزہ نوجوانوں کے صدقے ہم بھی بخشش کا کوئی سامان لے جاتے۔ بہرحال یہ سب باتیں اب رہ گئیں اور ہم ایک لمبے سفر پر روانہ ہو گئے۔